बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद व आले मोहम्मद पे। अस्सलाम वालेकुम नाज़रीन। अंदाज़ जहाँ के साथ मोहम्मद मेहदी शराफत हाजिर है। हमारी वेबसाइट का पता है urdu.sartv.ir। और अंदाज़ जहाँ में आज हमारी गुफ्तगू का मौजू है गुज़श्ता ईसवी साल और इस्लामी दुनिया। तो लीजिए मुलाहिज़ा फरमाइए अंदाज़ जहाँ। नाज़रीन, आज के प्रोग्राम में हम 2014 के बारे में गुफ्तगू करेंगे कि ये साल दुनिया के लिए बिलुमूम और इस्लामी दुनिया के लिए बिलखसूस कैसा रहा। तो लीजिए पहले इस ताल्लुक़ से हमारी रिपोर्ट मुलाहिज़ा फरमाइए।
सन 2014 का आखिरी सूरज तो गुरूब हो गया, लेकिन आलम इस्लाम बदस्तूर उन मसाइल और मुश्किलात में उलझा हुआ है जिन्होंने गुज़िश्ता बरस या इससे पहले के बरसों में जन्म लिया था। आलम इस्लाम के अहम तरीन और हल तलब मसले की हैसियत से मसले फलस्तीन जूं का तू बाकी रहा और इसराइल ने एक बार फिर गजा को भरपूर जारहियत का निशाना बनाया जो 50 रोज तक जारी रही। फलस्तीनी अवाम की इस्तकामत के नतीजे में इसराइल को तहरीक मुजाहमत हमास की शराइत पर जंगबंदी कबूल करना पड़ी। 50 रोज जंग में इसराइल ने बर्बरियत का सिलसिला जारी रखते हुए गजा के रिहायशी इलाकों और बुनियादी तंसीबात को जानबूझकर निशाना बनाया। यहाँ तक कि अक्वामे मुत्तहदा के जेर इंतजाम स्कूलों पर भी बमबारी की जहाँ आम शहरियों की बड़ी तादाद ने पनाह ले रखी थी। इस जंग में 2000 से ज्यादा फलस्तीनी शहीद हुए जिनमें 500 बच्चे और 250 के करीब बेगुनाह खवातीन शामिल थी। सन 2014 में शाम का बुरान भी बदस्तूर जारी रहा। अलबत्ता शाम मुखालिफ अरब और मगरबी इत्तेहाद के दरमियान इख्तिलाफात का मुशाहिदा किया गया। अमरीका और मगरबी ममालिक ने जो इससे पहले तक सदर बशार असद को मसनदी इख्तदार से हटाने के सिवा किसी और बात को मानने के लिए तैयार न थे, अब शामी हुकूमत के बारे में काफी नरम दिखाई दिए, जिसकी वजह से सऊदी अरब और तुर्की जैसे ममालिक और मगरब के दरमियान काफी खिंचाव पैदा हो गया जो शाम के खिलाफ मगरबी मुल्कों के एजेंडे पर पूरी शिद्दत के साथ अमल कर रहे थे। मजमुई तौर पर शाम में सन 2014 में भी 76,000 के करीब लोग मारे गए। सन 2014 का साल इराक के लिए भी काफी भारी साबित हुआ और वहाँ तकफीरी दहशतगर्दों के ग्रुप दाइश ने सर उठाया और मुल्क के कई इलाकों पर अपना नाजायज कब्जा कर लिया। इस दौरान दाइश ने अपने जेर कब्जा इलाकों में इंतहाई घिनौने जराइम का इर्तिकाब किया जिनमें आम शहरियों का कत्लेआम, खवातीन को बतौर कनीज बाजारों में फरोख करना, मुकदस मकामात और अंबिया इकराम के कब्रों को ढाने जैसे इकदाम शामिल हैं। तहम इराकी हुकूमत ने अवामी रजाकार फोर्स के क्याम और मुल्क के सुन्नी कबाइल की मदद से दाइश के खिलाफ हमले तेज कर दिए और सूरत हाल पर काफी हद तक काबू पा लिया है। इराक के मुतअद्दिद इलाकों को दाइश के कब्जे से आजाद करा लिया गया है। बहरहाल सन 2014 के दौरान इराक में दाइश के हमलों और दहशतगर्दी के दीगर वाकयात में मजमुई तौर पर 15,000 से जायद लोग मारे गए। सन 2014 के दौरान आलम इस्लाम के एक और अहम तरीन मुल्क मिस्र की सूरत हाल भी कशीदा रही और अवामी इनकलाब के नतीजे में बरसर इक्तदार आने वाली हुकूमत का तख्ता उलट दिया गया और फौज की निगरानी में हुकूमत कायम की गई। आखिरी बार होने वाले इंतखाबात में फौज के साबिक सरबरा अब्दुल फत्ता सीसी मुल्क के सदर बन गए और यूं मिस्र के इक्तदार पर फौज की गिरफ्त एक बार फिर मजबूत हो गई। साबिक डिक्टेटर हुस्नी मुबारक को तमाम इल्जामात से बरी कर दिया गया जबकि अवाम के मुंतखब करदा पहले सदर मोहम्मद मुर्सी और उनके सैकड़ों साथी बदस्तूर जेलों में बंद हैं और उन्हें बगावत जैसे मुकदमात का सामना है। सन 2014 में पाकिस्तान और अफगानिस्तान जैसे इस्लामी मुल्कों में कशीदगी बरकरार रही और दोनों ही मुल्कों को तालिबान और दीगर दहशतगर्द ग्रोहों की सरगर्मियों का भी सामना करना पड़ा, जबकि पाकिस्तान और अफगानिस्तान पर अमेरिका के ड्रोन हमले भी जारी रहे। पाकिस्तान में मजमुई तौर पर 800 से ज्यादा लोग दहशतगर्दाना कार्रवाइयों में हलाक हुए जबकि 3,000 से ज्यादा जख्मी हुए। पाकिस्तान की तारीख में दहशतगर्दी का सबसे ज्यादा सफाकाना वाकया साल के आखिरी अय्याम में पेश आया जब तालिबान दहशतगर्दों ने पेशावर के एक स्कूल पर हमला करके 140 के करीब मासूम बच्चों को गोलियों से भून डाला। इस वाकये ने पाकिस्तान में एक भौंचाल पैदा कर दिया जो इस्लामाबाद की पॉलिसियों में बुनियादी तब्दीली का सबब बना। दहशतगर्दी के इस वाकये ने पाकिस्तान की सियासी और अस्करी क्यादत को इस बात पर मजबूर कर दिया कि वो तालिबान और दीगर दहशतगर्द ग्रोहों के खिलाफ मौसर कार्रवाई के लिए हिकमत अमली तैयार करे। अफगानिस्तान में सन 2014 में होने वाले सदारती इंतखाबात मुतनाज़ हो गए। ये सियासी तनाज़ा काफी अरसे तक चलता रहा। आखिरकार दूसरे दौर के दोनों सदारती उम्मीदवारों के दरमियान तय पाने वाले मुआहदे के बाद मामला रफा दफा हो गया और अशरफ गनी अफगानिस्तान के सदर और अब्दुल्ला अब्दुल्ला चीफ एग्जीक्यूटिव बन गए। अशरफ गनी ने मनसबे सदारत संभालते ही मुतनाज़ काबुल वाशिंगटन सिक्योरिटी मुआहदे पर दस्तखत कर दिए जिस पर अफगानिस्तान के साबिक सदर हामिद करजई दस्तखत करने से इनकार कर चुके थे। अफगानिस्तान की सेनेट और पार्लियामेंट दोनों ने भी बाद अज़ां इस मुआहदे की तौसीक कर दी जो अफगानिस्तान में नेटो के फौजी मिशन के खात्मे पर मुंतज हुई। अलबत्ता अफगानिस्तान में गुज़िश्ता साल के दौरान भी तालिबान और अमरीकी ड्रोन हमले जारी रहे और आदाद शुमार के मुताबिक सन 2014 के दौरान 3,800 के करीब आम अफगान शहरी मारे गए।
جی ہاں ناظرین، 2014 مجموعی طور پر دنیا کے لیے بہت اچھا سال نہیں کہا جا سکتا، خاص طور پر اسلامی دنیا کے لیے بہت حد تک اس سال کو المناک قرار دیا جا سکتا ہے. خاص طور پر مشرق وسطی کے لیے یہ سال بھی بحرانی رہا. شام میں مغرب صہیونیت اور رجعت پسند حکومتوں کی لگائی ہوئی تکفیری دہشت گردی کی آگ نے 2014 میں بھی ہزاروں بے گناہوں کو اپنی لپیٹ میں لیا. اگرچہ نسبتاً یہ سال دمشق حکومت کی کامیابیوں کا سال رہا، اکثر علاقوں میں تکفیری گروہوں کو شکست کا سامنا کرنا پڑا ہے اور سیاسی محاذ پر صدارتی الیکشن اور اس میں بھاری ٹرن آؤٹ کو بجا طور پر دمشق حکومت کے دشمنوں کے لیے مایوس کن کہا جا سکتا ہے. 2014 میں داعش کا فتنہ شام سے عراق میں بھی پہنچایا گیا. لیبیا میں خانہ جنگی 2014 میں وسیع تر ہوئی ہے. مصر میں نمائشی صدارتی الیکشن کے ذریعے ماضی کے نظام کو دوبارہ بحال کرنے کی کوشش کی گئی. اور سب سے بڑھ کر 2014 میں غاصب صہیونی حکومت نے غزہ پر اپنی 50 روزہ جارحیت میں انتہائی وحشیانہ انداز میں حملے کر کے نہتے عوام، عورتوں اور بچوں کا قتل عام کیا، اور عالمی برادری نیز بین الاقوامی ادارے خاموش تماشائی بنے رہے. لیکن اس جارحیت میں سر انجام شکست صہیونی حکومت کو ہی ہوئی. افغانستان کے لیے 2014 امریکہ اور نیٹو کے جنگی مشن کے لیے آخری سال رہا، لیکن یہ سال بھی افغان عوام کے لیے خون اور دہشت گردی کا سال کہا جا سکتا ہے. اس سال میں افغان عوام پر طالبان اور امریکہ اور نیٹو دونوں کے حملے جاری رہے. پاکستان میں بھی 2014 میں انتہا پسندی اور دہشت گردی کا بازار گرم رہا، اور جاتے جاتے یہ سال پشاور آرمی اسکول پر طالبان کے حملے کی شکل میں قیامت ڈھا گیا. ہمارے آج کے پروگرام میں لندن اسٹوڈیو سے ممتاز تجزیہ نگار بیرسٹر محسن رضا، کراچی سے پاکستان کے سینئر صحافی اور ممتاز تجزیہ نگار آغا مسعود حسین، اور اسلو سے حیدر حسین صاحب حصہ لیں گے. گفتگو کا آغاز کر رہے ہیں بیرسٹر محسن رضا صاحب سے جو ہمارے لندن اسٹوڈیو میں موجود ہیں. محسن رضا صاحب، السلام علیکم.
جی وعلیکم السلام.
جی جناب، 2014
کر دوں، میں بیرسٹر نہیں ہوں میں.
جی جی محسن رضا صاحب، 2014 دنیا کے عوام کے لیے کیسا سال رہا ہے؟
جی بسم اللہ الرحمن الرحیم. 2014 جیسا کہ ابھی آپ نے ایک رپورٹ میں آپ نے جو دکھایا کہ 2014 جو ہے وہ نہ صرف عالم اسلام بلکہ پوری دنیا کا ایک اگر چھوٹا سا جائزہ لیا جائے تو 2014 جو ہے وہ بہت ہی خون ریز سال ثابت ہوا. اس میں نہ صرف عالم اسلام میں جو تباہی آئی وہ تو آئی آئی، اس کے علاوہ جو دوسرے ممالک ہیں جیسے یوکرین ہے اور بھی دوسرے ممالک ہیں، وہاں پر بھی بہت تباہ کن فسادات دیکھنے کو ملے. تو یہ جو سال مجموعی طور پر تھا یہ ایک خونریز سال تھا، اور ہماری دعا ہے کہ ایسے سال دوبارہ نہ آئے بلکہ اس سے اچھے اور بہتر سال جس میں خوشحالی اور امن ہو وہ سال دنیا میں دیکھنے میں ملیں. جیسے 2015 کی ابھی ابتدا ہے اور انشاءاللہ ہماری دعا ہے کہ یہ سال امن کا سال ہوگا.
جی اور اب رخ کرتے ہیں حیدر حسین صاحب کا جو ناروے میں مقیم ہے. حیدر حسین صاحب السلام علیکم. جناب سال رفتہ کے بارے میں آپ کی رائے کیا ہے؟
میں سمجھتا ہوں کہ اگر آپ بین الاقوامی سطح پہ دیکھیں تو یقیناً بہت سے ایسے واقعات ہوئے ہیں جو قابل ذکر ہیں، خاص طور پہ ملائیشیا کے 3 طیاروں کا آگے پیچھے اس سال کے دوران تباہ ہونا. ان میں سے ایک طیارہ جو تھا جو کہ یوکرین میں مار گرایا گیا، جبکہ 2 طیارے جو تھے وہ حادثات کا شکار ہوئے جس میں 200 افراد ہلاک ہوئے. لیکن میں سمجھتا ہوں کہ یہ سال مسلمانوں کے حوالے سے بہت ہی اذیت ناک سال تھا، افسوسناک سال تھا. اگر آپ مسلم ممالک کے اوپر نظر ڈالیں تو چاہے وہ مصر ہو، بحرین ہو، سعودی عرب ہو، فلسطین میں اسرائیل کا جو حملہ ہوا ہے 50 روز جاری رہا، جولائی کے مہینے میں شروع ہوا، تقریباً 2000 سے زائد بے گناہ فلسطینی بچے عورتیں شہید ہوئے. شام کے اندر جو صورتحال ہوئی ہے، وہ جو نئی ڈیولپمنٹ وہاں داعش کے حوالے سے ہوئی اور جس طرح سے وہاں پر مغربی طاقتوں کے پروردہ گروہوں نے ان کو داعش کو سپورٹ کر کے ان کو اتنا آگے بڑھا دیا، ان کو اسلحہ دے کے، کہ وہ ایک دہشت کی علامت بن گئے اور انہوں نے وہ حرکتیں کی جو کہ انسانیت سوز ہیں، جس طرح سے انہوں نے پورے یعنی نہ صرف عراق میں، شام میں جس طرح سے بربریت انہوں نے مچائی ہے. پھر اس کے بعد ہم عراق میں بھی دیکھتے ہیں کہ فرقہ وارانہ بنیادوں میں بہت تشدد میں اضافہ ہوا ہے، بے تحاشا وہاں پر جو ہیں وہ کار بم دھماکے ہوئے ہیں، بہت سارے زائرین وہاں پہ شہید ہوئے. افغانستان کی اگر ہم صورتحال دیکھیں تو طالبان مسلسل حملے کر رہے ہیں وہاں پر بھی، امریکہ نے وہاں سے انخلا کا اعلان کر دیا اور وہ وہاں سے انخلا بھی چاہتے ہیں جلد سے جلد، لیکن اس کے باوجود بھی وہاں پر مسلسل جو ہیں وہ دھماکے ہو رہے ہیں اور وہاں پہ لوگ مارے جا رہے ہیں. لبنان کے اندر، یمن میں ہم نے دیکھا، نائجیریا میں بوکو حرام نے جو لڑکیوں کا اغوا کیا تھا سینکڑوں کی تعداد میں، وہ مسلسل وہاں پہ حملے کر رہے ہیں. یمن کی صورتحال بڑی خراب ہے، یمن میں ہم دیکھ رہے ہیں کہ وہاں پر جو ہے وہ مسلسل خانہ جنگی کی صورتحال ہے. لیبیا کی صورتحال بڑی خراب ہے. پھر ہم اگر ہم پاکستان کی طرف جائیں تو ہم دیکھتے ہیں کہ پاکستان کے اندر جو حالات رہے ہیں، آج یعنی کل پھر ایک شیعہ ڈاکٹر کو کراچی میں قتل کر دیا گیا ہے. یعنی یہ جو بڑے حملے ہوئے ہیں، جیسے کہ بارڈر واگھا بارڈر پہ جو حملہ ہوا تھا وہ اپنی جگہ پہ ایک، اس میں 70-80 کے قریب لوگ شہید و زخمی ہوئے تھے. پھر ملٹری اسکول 16 دسمبر کا جو واقعہ ہے وہ پاکستان کی تاریخ کا بدترین دہشت گردی کا واقعہ ہے، اور میں سمجھتا ہوں کہ شاید پاکستانی حکومت کی آنکھیں اب کھل جانی چاہیے، اور خاص طور پر پاکستانی فوج کی آنکھیں اب کھل جانی چاہیے کہ اس طرح کے تکفیری گروہوں کو کی سرپرستی کر کے انہیں کچھ حاصل نہیں ہوگا. تو مجموعی طور پہ مسلم دنیا کے حوالے سے یہ بہت ہی بدترین، افسوسناک اور دلسوز سال تھا.
بہت بہت شکریہ. اور ناظرین، ہمارے کراچی اسٹوڈیو میں موجود ہیں پاکستان کے سینئر صحافی اور ممتاز تجزیہ نگار آغا مسعود حسین صاحب. جی آغا مسعود حسین صاحب، السلام علیکم. مسعود حسین صاحب، اسلامی دنیا کے لیے 2014 کیسا سال رہا ہے؟
وعلیکم السلام. جی وعلیکم السلام. دیکھیے، اسلامی دنیا کے سلسلے میں جو آپ کی ایک بڑی جامع رپورٹ آپ نے جو اس پروگرام کے مہدی صاحب شروع کرنے سے پہلے پیش کی ہے، وہ بڑی جامع رپورٹ ہے، اور اس میں اسلامی دنیا میں جو صورتحال ہے وہ بہت ہی افسوسناک ہونے کے ساتھ ساتھ اذیت ناک ہے. تو یہ جو صورتحال جو پیدا ہوئی ہے، میں پہلے بھی آپ کی خدمت میں مہدی صاحب بیان کر چکا ہوں کہ جب تک کہ سامراج ان علاقوں میں رہے گا، اپنے مفادات کی نگرانی کرتا رہے گا، اور ان کے ساتھ بعض اسلامی ملک ان کے ساتھ تعاون کریں گے، ان کے ساتھ اشتراک کریں گے، تو یہ صورتحال تو ایسی رہے گی. اور میں نہیں سمجھ سکتا کہ 2015 جو ہے اس پہ کوئی خاصی تبدیلی آ سکتی ہے. میں مثال خود پاکستان کی دے سکتا ہوں کہ پاکستان میں کتنا روح فرسا واقعات ہوئے، خصوصاً آرمی پبلک اسکول میں جس طریقے سے معصوم بچوں کو گولیوں کا نشانہ بنایا گیا. اس کے بعد بھی آج دیکھیے کہ 15 دن ہو گئے ہیں اور اے پی سی بنتی ہے، آل پارٹیز کانفرنس ہوتی ہیں، پھر بیٹھتے ہیں، پھر کہتے ہیں کہ ہمارے تحفظات ہیں. میں یہ عرض کرنا چاہتا ہوں کہ اسلامی دنیا میں سب سے میں سمجھتا ہوں جو صورتحال خراب ہے وہ ایک تو یہ ہے کہ گورننس نہیں ہے، دوسری بات یہ ہے کہ ان کے پاس جہالت ہے، چاہے وہ بہت بڑے سیاستدان ہوں چاہے کم ہوں، لیکن ان کے پاس وہ ادراک نہیں ہے کہ یہ سامراج کیا کر رہا ہے، یہ توسیع پسندہ عزائم جو سامراج کے ہیں وہ کیا کرنا چاہتا ہے. تو چنانچہ یہی وجہ ہے کہ پوری اسلامی دنیا جو ہے وہ ایک قسم کے سامراج کے نرغے میں آ گئی ہے. آپ دیکھیے داعش کا جس طریقے سے ابھار ہوا ہے، پہلے بھی ہم نے اپنے کالموں میں لکھا تھا کہ داعش تو اب پیدا ہوا ہے، لیکن جب تونس میں وہ مہم شروع ہوئی عرب اسپرنگ کی، تو اس وقت بھی ہم نے کہا تھا کہ دیکھیے سی آئی اے بڑا متحرک ہو گیا ہے، پورے مڈل ایسٹ کو یہ اس طرح غیر فعال کر دے گا، پورے مڈل ایسٹ میں بحران پیدا ہوگا، لیکن لوگ اس کی بڑی تعریف کر رہے تھے. چنانچہ اب دیکھیے کہ کیا ہوا، اب مڈل ایسٹ میں صرف جو امریکہ کا جو ایک انلیگل ملک ہے اسرائیل وہ تو موجود ہے، اور باقی جو ہیں وہ سب افراتفری کا شکار ہیں، وہاں پہ عوام جو ہیں وہ بےچارے قربانیاں دے رہے ہیں. آپ دیکھیے کہ سیریا سے کتنی بڑی تعداد میں لوگ جو ہیں ہجرت کر کے اپنے وسائل کو چھوڑ کے وہ مختلف ممالک میں پناہ گزین ہیں. ہجرت کا تو اندازہ ہم ہی سے لگا سکتے ہیں کہ جو ہندوستان سے پاکستان آئے، کہ یہ کتنا بڑا المناک واقعہ ہوتے. تو آج ہم یہ دیکھ رہے ہیں کہ اسلامی دنیا جو ہے وہ ایک بحران کا شکار ہے، اور میں نہیں سمجھ رہا کہ ایران کو چھوڑ کر ماشاءاللہ کوئی بھی ایسا اسلامی ملک نہیں ہے کہ جہاں پر کوئی بڑی قیادت ہو، کوئی بڑی سوچ ہو. اور بڑی سوچ کیسے پیدا ہو سکتی ہے؟ کیونکہ تکفیری قوتیں جو ہیں وہ سامراج کے اعلی کار بن چکی ہیں. اور میں بہت ادب کے ساتھ مہدی صاحب آپ سے یہ کرنا چاہتا ہوں کہ ان کو یہ احساس ہی نہیں ہے کہ آج یہ تکفیری قوتیں جو سامراج کے ساتھ مل کر خود اپنے ہی مسلمانوں کا خون بہا رہی ہیں، یہ بھی ان سے نہیں بچ سکیں گے. جو اسلامی ممالک इनका साथ दे रहे हैं, इनको उभार रहे हैं, इनके जोश जज्बे को जो है वो नाजायज तौर पर आगे ले जाने की कोशिश कर रहे हैं, वो भी मेरा ख्याल है कि नहीं बच सकेंगे। तो आज ये बहुत बड़ा अलमिया है। अब मैं एक और फिर दोबारा अपने मुल्क पाकिस्तान और अफगानिस्तान की तरफ आ रहा हूँ। आप देखिएगा अफगानिस्तान में आज भी अमरीका की कोई तकरीबन 10 से लेकर 15 हज़ार जो है फौज मौजूद है, ड्रोन हमले हो रहे हैं। पाकिस्तान के फाटा में ड्रोन हमले होते हैं। नवाज शरीफ ने आज ही APC बुलाई और फिर APC में आपको सुनकर अफसोस होगा कि अभी तक कोई समझौता नहीं हो सका और इस किस्म के टेलीविजन जो है ना ये खबरें दे रहे हैं, रेडियो खबरें दे रहे हैं कि बहुत जल्द वो एक माहदे के करीब पहुंच जाएगी और कर पार्लियामेंट का इजलास भी बुलाया गया जिसमें कि ये जो मसौदा इनके दरमियान तय पाएगा वो जो है वो रखा जाएगा। कहाँ इनमें इत्तेफाक है, कहाँ इनमें इत्तेहाद है? आज इस्लामी दुनिया का नफाक जो है ना वो सामने नजर आ रहा है और उसकी एक वजह यह है कि इन्होंने इस्लाम से और अल्लाह से अपना रिश्ता तोड़ लिया है। जिन जिन कौमों को अल्लाह से हमेशा आप देखें कि कुरान करीम में साफ लिखा है कि वो कौमें तबाह हो जाती हैं, बर्बाद हो जाती हैं, एक जो जुल्म करते हैं और जो नाइंसाफियां करते हैं। मौला अली का एक कौल है कि कुफ्र की हुकूमत तो रह सकती है लेकिन जुल्म की हुकूमत नहीं रह सकती। आज हम इस्लामी दुनिया में जुल्म देख रहे हैं और जुल्म कौन ढा रहा है? साम्राज्य तो पीछे है, वो पसे पर्दा है, लेकिन जो जुल्म ढा रहे हैं वो मुसलमान है, वो तकफीरी है, वो दाइश है। अब इसका इलाज क्या हो सकता है? इसका इलाज यही हो सकता है कि इस्लामी दुनिया के जो मोतबर लोग हैं वो आगे बढ़े और इसका मुकाबला करें। बहुत से लोग कर रहे हैं और बहुत से लोग जो है जमे हुए हैं, लेकिन क्योंकि साम्राज्य के पास वसाइल हैं, साम्राज्य के पास जो है फौजी कुव्वत है, तो उसकी वजह से उनको खासा मुश्किल का सामना करना पड़ रहा है। लेकिन बेदारी जरूर है और इंशाल्लाह यही बेदारी जो होगी ये तकफीरी कुव्वतों को और ये दाइश जैसी कुव्वतों के खिलाफ मजामत में आगे बढ़ेगी।
बहुत बहुत शुक्रिया। चलते हैं लंदन की तरफ। मोहसिन रजा साहब, जनाब इख्तसार के साथ हम गुफ्तगू करेंगे पाकिस्तान अफगानिस्तान, इसी के साथ मिस्र फलस्तीन खास तौर पर हमारी गुफ्तगू का मौजू रहेगा, इराक और शाम भी। पाकिस्तान के ताल्लुक से आप ये देखिए कि 2014 जहां तक दहशतगर्दी का सवाल है तो दहशतगर्दी पाकिस्तान में कई यानी एक तवील अरसे से है और इसकी जड़ें बड़ी यानी अगर आप देखें तो ये इंतहा पसंदी और वहाँ पे जो शिद्दत पसंदी है उसमें दहशतगर्दी की जड़ें पाई जाती हैं और काफ़ी अरसे से ये है। लेकिन 2014 में जो आखिर में जो वाकया रुनुमा हुआ पेशावर आर्मी स्कूल पर जो हमला हुआ, इसका जहाँ बहुत ही अलमनाक वाकया था, जहाँ इस वाकये ने पूरी पाकिस्तानी कौम को बल्कि पूरी दुनिया इंसानियत को वहाँ पे उनके जज्बात को मजरूह किया और गम में और सोग में मुब्तला किया, वही एक इसका मुस्बत पहलू भी सामने आया कि दहशतगर्दी के सिलसिले में, दहशतगर्दी को ख़त्म करने के सिलसिले में, इंतहा पसंदी के सिलसिले में एक तरह से वहाँ पर एक किस्म का एक इत्तेफाक राय उभर कर सामने आ रहा है। हत्ता इससे पहले तक ये कहा जाता था, तालिबान को तकसीम किया जाता था अच्छे में और बुरे में, लेकिन नवाज शरीफ साहब ने साफ और वाज़े लफ्ज़ों में कहा कि तालिबान को अब अच्छे और बुरे में तकसीम नहीं किया जाएगा, तालिबान दहशतगर्द हैं और जो भी तालिबान हैं वो दहशतगर्द हैं। ये सारे मुस्बत पहलू हैं। लेकिन इसी के साथ आप ये देखें कि पाकिस्तान में बज़ाहिर क़यादत में इत्तेफाक राय पाया जा रहा है दहशतगर्दी को ख़त्म करने के सिलसिले में, लेकिन ख़ुद नवाज शरीफ साहब ने जो कहा है कि इस सिलसिले में जुरतमंदाना फैसले करने होंगे, ये जुरतमंदाना फैसले अभी सामने नहीं आ रहे हैं। इसके पीछे कौन सा राज है, कौन सी ताकतें कारफरमा हैं?
जी मदी साहब, देखिए आप के ये वाकया तो बहुत अफसोसनाक और इसकी जितनी भी मजम्मत की जाए ये बहुत कम है, बल्कि मैं समझता हूँ कि ऐसे वाक़यात दुनिया में नापैद हैं जिस तरह के वाक़यात जो वाक़या पेशावर में हुआ। अब जैसा कि आपने फरमाया कि नवाज शरीफ साहब ने तो ये ऐलान किया कि तालिबान अच्छे और बुरे उनके दरमियान कोई फ़र्क नहीं किया जाएगा, मगर उसके साथ साथ ये कि वो अभी इत्तफाक राय तो हो गई मगर फैसला देखने में नहीं आया। और जहां तक मैं समझता हूं कि अगर फैसला आ भी गया तो उस पर अमल दरामद करना इंतहाई मुश्किल होगा। क्यों? क्योंकि जो दहशतगर्दों के सरपरस्त हैं तो वो तो नवाज शरीफ साहब के दाएं और बाएं बैठे हुए हैं। इन्होंने उन लोगों को इतना मजबूत किया क्योंकि नवाज शरीफ साहब कौन है? नवाज शरीफ साहब की अगर हिस्ट्री देखी जाए तो ये एक आर्मी डिक्टेटर के पैदा करदा या उनके सरपरस्त में परवान चढ़े हैं। तो इनकी जो सोच है वो वही सोच है। अब जबकि वो आर्मी डिक्टेटर ने जो जियाउल हक था वो उसने फौज में और आर्मी जो ISI है या जो पाकिस्तान के सिक्योरिटी इदारे हैं उसमें उसने तकफीरी ग्रुप के लोग उसमें शामिल किए और आज वो जो लोग हैं वो अच्छे अच्छे ओहदों पर मौजूद हैं और वो इसमें ये शामिल हैं और आर्मी के खुद लोग उसमें शामिल हैं। और जो नवाज शरीफ साहब के आप जैसा कि मैंने पहले अर्ज किया कि दाएं बाएं देखें या उस APC में देखें तो वो उसमें वही लोग शामिल होंगे। जाहिर बात है कि जब वो लोग शामिल हैं उसमें तो वो किस तरह चाहेंगे कि इस अगर मजबूत फैसले करना भी होंगे या कर लिए जाए तो उन पर अमल दरामद किया जाए। जैसा कि अभी कल का एक वाक्या इस्लामाबाद के SSP जंजुआ जुनेजो साहब जो थे उनको मुअत्तल कर दिया गया। क्यों? क्योंकि उन्होंने तकफीरी ग्रुप के वो एक जमात जो जिन्होंने अहले सुन्नत वल जमात का नाम लेकर मुसलमानों को बेवकूफ़ बनाने की कोशिश की हुई है उसके इस्लामाबाद के सदर को गिरफ्तार किया उनके साथियों समेत जो वहां पर दहशतगर्दी के मंसूबे बना रहे थे। तो लिहाजा ये लोगों ने बीच में मुदाखलत करके उसे उस SSP साहब को उन्होंने मुअत्तल करा दिया। तो जब तक ये जो बीच में अनासिर काम कर रहे हैं आर्मी में भी ये अनासिर शामिल है जैसे कि आपने देखा कि आर्मी में फजाइया के बेस पर हमला हुआ आर्मी नेवल बेस पर हमला हुआ आर्मी की चेक पोस्टों पर हमला होता है। तो हम आम आदमी बहसियत आम आदमी तो कभी ये सोच ही नहीं सकता कि हम कभी किसी पुलिस वाले के साथ कभी हम कोई ऊंची आवाज में भी बात कर लें क्योंकि पाकिस्तान में पुलिस और आर्मी ने इतनी दहशत है उन लोगों की। जाहिर बात है एक मुल्क है उसकी सिक्योरिटी फोर्सेज हैं तो मगर ये लोग बिला खौफ व खतर जाकर उनकी बेस के अंदर घुसकर ये लोग वहां पर कार्रवाइयां करते हैं। जारी बात है इसमें इनके अंदर के लोग शामिल हैं और नवाज शरीफ साहब अगर ये काम कर जाएं क्योंकि जिंदगी मौत का तो कभी किसी को पता नहीं है और अगर नवाज शरीफ साहब ये मजबूत फैसला करके उस पर अमल दरामद कर जाएं तो मैं समझता हूं कि नवाज शरीफ साहब को सलाम होगा और रहती दुनिया तक नवाज शरीफ का नाम रहेगा कि उन्होंने एक इस्लाम के नाम पर कायम शुदा इस्लामी मुल्क जो कि दहशतगर्दी का बदतरीन शिकार है वहां पर दहशतगर्दी का खात्मा किया। और मैं समझता हूं कि नवाज शरीफ साहब को और उनकी टीम को स्टैंड लेना चाहिए चाहे उसमें कुछ भी मुश्किलात हों क्योंकि जैसा कि आपने देखा कि फौरन कुछ बयानात आए थे जैसे कि नवाज शरीफ ने वो फांसी के उसको दोबारा रिइंस्टेट किया तो किसी ने कहा कि इंसानी हकूक की तंजीमें भी बीच में आ गई कि ये आप अपनी नाकामी छुपा रहे हैं। हालांकि अमेरिका में भी सजाए मौत है और दुनिया के और ममालिक में भी सजाए मौत है और जब ये लोग किसी इस्लामी मुल्क में जाते हैं वहां पर कब्जा करते हैं तो ये अपने दुश्मनों को या वो जो इनके मुखालिफ होते हैं ये बिला कोई उन पर रहम किए ये उन्हें तह तह करते हैं उन्हें मारते हैं। जब खुद इनके अपने बंदे कहीं पकड़े जाएं जैसे रेमंड डेविड का वाक्या था पूरी दुनिया ने देखा कि उसने सरेआम बाजार में लोगों को मारा मगर अमेरिका ने उसको क्योंकि वो अमेरिका का बंदा था वो उसे छुड़वा कर ले गया और उसने वहां पर जाकर फिर अमेरिका में भी कत्लो गारत की और आजकल वो जेल में है। तो इन अनासिर को काबू करने की जरूरत है। मैं समझता हूं कि दहशतगर्दी जैसा कि आर्मी चीफ जनरल राहिल शरीफ ने कहा था कि ये दहशतगर्दी जो है ये दहशतगर्दों को साफ करने का एक हफ्ते का सिर्फ काम है ये तो कोई मसला नहीं है मगर क्योंकि इसके बीच के अनासिर इनको ये काम करने से उसमें रुकावटें डालते हैं इन अनासिर की तरफ तवज्जो देनी चाहिए। जहां तक आपने पाकिस्तान की बात की बाकी दूसरी दुनिया के जो ममालिक हैं दाएश है या कहीं पर और जो मुसलमानों के नाम पर मुसलमानों का कत्ल किया जा रहा है वो सबके सामने है। आप आगे प्रोग्राम में बात करेंगे
जी,
तो मैं उस हवाले से
शुक्रिया
गुजारिश पेश करूंगा।
जनाब खुद वजीर आजम साहब एक से जायद बार वजीर आजम नवाज शरीफ ये कह चुके हैं कि अब पाकिस्तान में कल अदम जमातें वाकई कल अदम है और किसी भी कल अदम जमात को किसी दूसरे नाम से भी सरगर्मी की इजाजत नहीं दी जाएगी। तो अब अगर वो कल अदम जमातें जो दूसरे नामों से सरगर्म है उनके खिलाफ अगर कार्रवाई की जाती है तो उसमें अगर रुकावटें डाली जा रही हैं तो क्या ये दहशतगर्दी मुखालिफ मुहिम को नाकाम बनाने की साजिश नहीं है?
देखिए, अभी इस बात पर सिर्फ मुझे एक मिसरा कहने दीजिए कि इस सादगी पे कौन ना मर जाए खुदा। यानी वजीर आजम साहब की पंजाब में हुकूमत है और पंजाब में मलिक इसहाक बैठा हुआ है, जिसने 100 से ज्यादा अफराद के कत्ल का एतराफ किया हुआ है, और उसको पंजाब हुकूमत जो है वो वजीफा देती है माहाना। आप, मैं नहीं समझता कि नवाज शरीफ साहब जो हैं वो जो कुछ कह रहे हैं वो वाकई उस पर अमल भी करेंगे। मेरा ज़ाती ख्याल ये है कि ये एक वक्ती उबाल है, एक प्रेशर है जो कि सिविल सोसाइटी की तरफ से और आर्मी की तरफ से प्रेशर है जो वजीर आजम साहब खुद पर महसूस कर रहे हैं। उनकी काबीना के सबसे अहम वजीर, वजीर दाखिला साहब जो हैं, उनकी हमदर्दियां वाजे तौर पर इन तकफीरी ग्रुपों के साथ हैं। पंजाब हुकूमत के अंदर के हमें नहीं मालूम है कि जो उनके पुराने एक वजीर थे उनके कितने करीबी ताल्लुकात रहे हैं इन दहशतगर्द तंजीमों के साथ। तो मैं समझता हूँ कि नवाज शरीफ साहब को अपनी जबान से नहीं अपने अमल से साबित करना होगा, और ये वक्त ही बताएगा कि नवाज शरीफ साहब कितने इस मामले में सीरियस हैं, कि क्या वाकई ये दहशतगर्द तंजीमें जो बार बार मुख्तलिफ नामों से कलदम होने के बावजूद काम कर रही हैं मुख्तलिफ इलाकों में। अभी कल टंडोलयार में सुन्नी तहरीक के एक जलसे पर सिपाही साहबा ने फायरिंग की है, उसमें कई लोग जख्मी हुए हैं। तो ये तमाम तंजीमें मौजूद हैं, काम कर रही हैं। फिर जमात दावा है जो मुख्तलिफ नामों से काम कर रही है, हाफिज सईद साहब की, भारत को उस पर बड़ा एतराज है। तो मैं समझता हूँ कि वो जो ये नारे की हद तक तो है कि जी गुड तालिबान और बैड तालिबान में कोई तफरीक नहीं करेंगे, इसका इनको अमली मुजाहरा करना होगा। और वाकई अगर आप पाकिस्तान से इस दहशतगर्दी को खत्म करना चाहते हैं, अब वाकई अगर आप इस मामले में सीरियस हैं, तो फिर आपको कुछ बोल्ड स्टेप्स लेने होंगे और उसका एक रद्द अमल भी होगा। यानी मिसाल के तौर पर जरब अज़ब आपने शुरू की शुमाली वजीरिस्तान में, दो बड़े अहम वाकयात हुए। एक तो वाघा बॉर्डर पे हुआ जिसमें कई सैकड़ों कई दर्जनों अफराद वहां पे शहीद हुए, फिर आर्मी पब्लिक स्कूल का 16 दिसंबर का वाकया हुआ। ये रद्दमल के लिए आपको तैयार होना होगा, लेकिन उससे पहले आप इस बात को एक पॉलिसी के तौर पर हुकूमत भी और पाकिस्तानी फौज भी ये तय कर ले कि अब हमने पाकिस्तान से दहशतगर्दी का खात्मा हमेशा के लिए करना है। सबसे पहले आपको अपने स्कूल का रिफॉर्म, पब्लिक स्कूल्स आप ऐसे बनाएं जहां पे लोग अपने बच्चों को भेज सकें और जहां पर उनको बुनियादी इब्तदाई तालीम मिल सके। अगर एक गरीब आदमी के पास अपने बच्चे को स्कूल भेजने के लिए पैसे नहीं है और वो अपने बच्चे को इन मदरसों में भेजेगा जहां पर सऊदी अरब से और दीगर अरब ममालिक से अरबों डॉलर की इमदाद आती है, जिन बुनियादों पर ये मदरसे चलते हैं, जहां पे इन बच्चों की ब्रेन वॉशिंग की जाती है, जहां पर ये तकफीरी ग्रोह तैयार किए जाते हैं, ये फैक्ट्रियां, जब तक आप इनको इनकी ओवरऑलिंग नहीं करेंगे, जब तक इन फैक्ट्रियों के अंदर पलने वाले इन दहशतगर्दों की तरबियत करने वाले एलिमेंट को आप नकील नहीं डालेंगे। देखिए, ये सबसे बड़ा बुनियादी मसला है कि क्या वजह है कि लोग इस तरह के बार बार सामने आते हैं। आर्मी एक्शन कोई मसले का हल नहीं है। बुनियादी जो हल है वो ये है कि पाकिस्तान में एक बहुत बड़े बुनियादों पर सिस्टम में तब्दीलियां हों, यानी आर्मी और पुलिस के जो इदारे हैं, मिसाल के तौर पे उसाम बिन लादिन जो है वो काकुल एकेडमी के 1 किलोमीटर के फासले से गिरफ्तार या कत्ल किया जाता है, क्या पाकिस्तान आर्मी की इंटेलिजेंस क्या कर रही थी? आर्मी पब्लिक स्कूल पे इतना बड़ा हमला होता है, पाकिस्तान इंटेलिजेंस क्या कर रही थी? यानी जो सिविल इदारे हैं, जो खुफिया इदारे हैं, उनकी कारकर्दगी की रिपोर्ट क्या है? कुछ भी नहीं। एक आदमी भी अपने ओहदे से रिजाइन नहीं करता। इतना बड़ा वाकया हो जाता है, 150 बच्चे शहीद कर दिए जाते हैं, मासूम बच्चे शहीद कर जाते हैं, जिसमें से अक्सरियत खुद आर्मी के लोगों की है। लेकिन सवाल यह है कि क्या किसी ने सवाल उठाया कि पाकिस्तान में इंटेलिजेंस फेलियर हुआ? इतना बड़ा वाकया कैसे हो गया पाकिस्तान में? तो मेरा कहने का मकसद यह है कि अगर पाकिस्तानी गवर्नमेंट चाहती है कि इन अफराद से को टैकल करे, इनके साथ इनको खत्म करे, तो इन्हें बुनियादी तौर पे एक अहम अहम पॉलिसी बनाना होगी, पॉलिसी पैराडाइम शिफ्ट करना होगा, और उस पैराडाइम शिफ्ट के बाद ही इनको ये कामयाबी मिल सकती है। वरना ये वक्ती तो हो सकता है कि थोड़े दिनों के लिए मामला दब जाए, चंद लोगों को फांसियां हो जाएंगी, उसके बाद शायद फिर थोड़ा सा नरम हो जाएगा मामला,
जी
लेकिन वो ये सिलसिला खत्म नहीं
जी
होगा।
जनाब, बहुत बहुत शुक्रिया। जी मसूद हुसैन साहब, जनाब अफगानिस्तान के लिए 2014 कैसा साल रहा है? جی افغانستان کے تعلق سے 2014 کا تجزیہ آپ کس طرح کریں گے؟
دیکھیے افغانستان کے لیے تو میں آپ کی خدمت عرض کر رہا ہوں کہ اب بھی افغانستان میں جو طالبان ہیں وہ قابض فوجوں کے خلاف لڑ رہے ہیں, اور آپ کو معلوم ہے کہ ابھی تھوڑی دیر پہلے مہدی صاحب میں نے آپ سے کہا تھا کہ تقریباً 10,000 امریکی فوج جو ہیں وہ وہاں موجود رہیں گی, ان کے پاس 3 ہوائی اڈے بھی وہاں موجود ہوں گے. تو اس طریقے سے طالبان کی جو جدوجہد ہے یا جنگ ہے یا جو ان کی کوشش, جو بھی آپ نام لے دیں, وہ تو میرا خیال ہے کہ ختم نہیں ہو سکے گی. اور یہ بھی میں آپ کو بتا دوں کہ افغان نیشنل آرمی جو ہے اس پہ 300,000 افراد جو ہیں امریکہ نے ان کو تربیت دی ہے, اس میں بھارت کا بھی کچھ حصہ ہے جو ان کو تربیت دیتا رہتا ہے. ابھی راحیل شریف صاحب نے بھی کہا ہے کہ ہم بھی ان کو اچھی تربیت دیں گے تاکہ وہ طالبان کا مقابلہ کر سکے. لیکن میں یہ عرض کر رہا ہوں کہ اس جو افغان نیشنل آرمی اور افغان نیشنل پولیس ہے اس کے اندر جو ہے وہ گوریلا جنگ لڑنے کی ایک تو صلاحیت نہیں ہے, دوسری اس میں طالبان کے بہت سے نمائندے شامل ہو گئے ہیں جو وقتاً فوقتاً دہشت گردی کر کے وہ کابل کی حکومت جو ہے اور کابل کے جو بہت سے وزرا ہیں ان کو خوفزدہ بھی کرتے ہیں, ان کو مار بھی دیتے ہیں. تو یہ جدوجہد جو چل رہی ہے طالبان کی طرف سے, افغان طالبان جو چلا رہے ہیں اندر سے بیٹھ کے, وہ مجھے تو رکتی ہوئی نظر نہیں آتی. دوسری چیز بات یہ ہے کہ افغانستان میں اس وقت مسئلہ جو ہے معاشی اس مسئلہ ہے کہ کیا کرزئی کے زمانے میں جو $1 ٹریلین مختلف شعبے میں آئے اور وہ خرچ ہوئے, اس میں بیشتر جو رقم تھی وہ کرپشن کا شکار ہو گئی. اور کرزئی صاحب اور ان کے بھائی جو بعد میں مار دیے گئے ولی کرزئی, انہوں نے اربوں روپے جو ہیں بیرونی ممالک میں جو ہیں جمع کیے. اور یہی وجہ ہے کہ کرزئی اپنے تقریباً 11 سال حکومت میں افغانستان کے اندر کوئی مانوی تبدیلی نہیں لا سکے, اور ہر چند کے آج وہ اس بات کے دعوے دار ہیں کہ وہ اشرف غنی کو جو ہے مستقل ہدایتیں دیتے ہیں, لیکن انہوں نے بھی تو امریکہ کے ساتھ کسی جو معاہدے کیے تھے بعد میں جو سیکورٹی کا جو معاہدہ تھا اس پر انہوں نے دستخط نہیں کیے. لیکن وہ اس لیے نہیں کیے کہ وہ یہ بتانا چاہتے تھے کہ میں بڑا نیشنلسٹ ہوں, اور وہ طالبان کو ایک پیغام دینا چاہتے تھے کہ جب میں صدر نہیں رہوں گا تو وہ مجھے معاف کر دیں. لیکن ایسی بات نہیں ہے. صورتحال جو ہے افغانستان میں یہ ایک تو معاشی صورتحال ہے, دوسری جو سب سے بڑی مجھے ایک بات نظر آتی ہے کہ کوئٹہ شورا جو ہے نا اس وقت موجود ہے, اور کوئٹہ شورا میں آپ کو معلوم ہے کہ ملا عمر بھی وہاں موجود ہیں. تو اب ان کا جو کیا طریقہ کار ہوگا, ظاہر ہے کہ امریکہ کی جو یہ جو فوج ہے جو 9,000 اور تقریباً 10,000 کے قریب ہے, یہ زیادہ تر ہیلمنڈ پروونس میں اور قندھار میں یہ لوگ رہیں گے, اور یہی کوئٹہ شورا کا جو ہے قندھار جو ہے ان کا روحانی مرکز ہے. تو یہیں سے میرا خیال ہے کہ دوبارہ طالبان جو ہیں وہ حملے کریں گے. اور آپ کو معلوم ہے کہ موسم سرما میں سب سے زیادہ جو ہے حملے ہوئے ہیں, اور اس 2014 میں 10,000 کے قریب جو ہیں وہ افغان عوام مارے گئے اور لوگ مارے گئے, اور اس کے بعد یہ ہے کہ 3,000 کے قریب جو ہے اس میں نیٹو کے علاوہ بھی مطلب افغان آرمی کے لوگ جو ہیں وہ مارے گئے. تو صورتحال یہ ہے کہ اشرف غنی تو ظاہر ہے کہ ایک اکنامسٹ ہیں, وہ تو چاہیں گے کہ کسی طریقے سے کوئی ترقی ہو, یہی وجہ ہے کہ وہ چین سے بھی بات چیت کرنے گئے تھے, انہوں نے پاکستان سے بھی بات کی ہے. میں سمجھتا ہوں کہ افغانستان پاکستان کا بنیادی اگر رشتہ مضبوط ہو جاتا ہے اور یہ دونوں مل کے جو بارڈر کا جو ایریا ہے جیسے کنڑ ہے نورستان ہے یہ سارے جو علاقے ہیں یہاں پر دہشت گرد چھپے ہوئے ہیں اور یہ کبھی افغانستان پہ حملہ کرتے ہیں کبھی پاکستان پہ حملہ کرتے ہیں اور اس وجہ سے بدگمانیاں پھیلتی ہیں, تو اگر ان کے درمیان کوئی ایسا تحریری معاہدہ ہو جائے, ابھی تک تو تحریری معاہدہ نہیں ہوا, لیکن افغان آرمی جو ہے پاکستان کے بارڈر کے قریب جو چھپے ہوئے دہشت گرد ان کے خلاف کارروائی کر رہی ہے. میں سمجھتا ہوں کہ پاکستان میں دہشت گردی کی اگر کل پارلیمنٹ منظوری دے دیتی ہے اور اس اتفاق رائے سے جو ڈاکومنٹ بن رہا ہے, تو میں سمجھتا ہوں کہ پاکستان کی آرمی بھی جو ہے وہ پاکستان اور افغانستان کے بارڈر پہ جو دہشت گرد ان کے خلاف کارروائی کرے گی. لیکن سب سے بڑا اہم مسئلہ یہ ہے کہ کیا فاٹا میں پاکستان کی فوج جو کارروائی کر رہی ہے, اور تقریباً میرا خیال ہے 2 ڈویژن سے زیادہ فوج اس وقت جو ہے متحرک ہے, فعال بھی ہے, اس میں ایئر فورس بھی ہے, تو کیا یہ فاٹا کو خالی کر لیں گے؟ یہ ایک بڑا اہم مسئلہ ہے, کیونکہ پاکستان کے جو سیاستداں ہیں وہ بنیادی طور پر جو ہے وہ بڑے کمزور ہونے کے علاوہ ان کے بڑے مفادات ہیں, مذہبی جماعتوں سے ان کے بڑے گہرے تعلقات ہیں, بلکہ یہ ہے کہ ووٹ بھی انہیں سے لیتے ہیں. آپ کو یاد ہوگا کہ شہباز شریف جو ان کے بھائی ہیں نواز شریف صاحب کے, انہوں نے ایک پریس کانفرنس میں یہ باقاعدہ کہا تھا کہ طالبان جو پنجابی طالبان ہیں وہ ہمارے صوبے سے چلے جائیں, کسی اور صوبے میں چلے جائیں, لیکن ہمیں وہ مسترب نہ کریں, ہمیں پریشان نہ کریں اور ہمیں ہراساں نہ کریں. تو آپ مجھے بتائیے کہ جب وہاں کا ایک وزیر اعلیٰ اس قسم کے پیغام دے رہا ہے, اس قسم کی اپنے ناطے جوڑ رہا ہے, تو آپ کیسے, میں سمجھتا ہوں کہ یہ کس طریقے سے یہ پورے حالات کو سنبھالیں گے. دوسری بات یہ کہ نواز شریف صاحب خود جو ہیں وہ ان کی سوچ جو ہے وہ طالبان ہمدردی پر ہے, اور ان کے ساتھ اس وقت جو لوگ بیٹھے ہیں انہی کی بنیاد پر اے پی سی ہوئی, اور یہی اے پی سی جو آج دہشت گردی خلاف متحد ہوئی ہے, وہ اے پی سی جو پہلے ہوئی تھی گزشتہ سال, تو اس میں بھی انہوں نے یہ وعدہ کیا تھا کہ ہم دو 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 سے لے کے ڈھائی مہینے تک ہم ان سے بات کریں گے طالبان سے. اور آپ کو سن کے حیرت ہوگی کہ طالبان سے ڈھائی مہینے تک جو بات چیت ہوئی اس میں طالبان خود موجود نہیں تھے, بلکہ ان کے نمائندے جیسے مولانا سمیع الحق, جیسے پروفیسر ابراہیم, یہ لوگ آئے تھے, اور طالبان کا جو چہرہ تھا وہ نظر ہی نہیں آ رہا تھا. تو لوگ مستقل کہتے تھے کہ بھائی یہ جو گفتگو ہے, جو بات چیت ہے, یہ جو رابطے ہیں, یہ ناکام رہیں گے, اس سے کوئی فرق نہیں پڑے گا. بلکہ آپ کو یاد ہوگا کہ بلاول بھٹو جو اس وقت چیئرمین ہے پیپلز پارٹی کے, انہوں نے یہ کہا تھا ان مذاکرات کے بارے میں کہ طالبان آر ٹاکنگ ٹو طالبان. تو اس وقت بھی نواز شریف کے ساتھ جو لوگ بیٹھے ہیں ان میں سے آپ دیکھ سکتے ہیں کہ یہ وہی لوگ تھے کہ جو بعد میں نواز شریف صاحب کو قائل کر رہے تھے کہ آئیے اور ان سے مذاکرات کیجئے, جو کہ ناکام ہو گئے. آج نواز شریف صاحب جو متحرک نظر آ رہے ہیں وہ آرمی کی وجہ سے ہیں, آرمی کا اتنا بڑا پریشر ہے ان پر کہ یہ سنبھالے نہیں سنبھل رہا. اور اگر انہوں نے پھر پس پردہ ان تمام قوتوں کو جو مذہب کے لبادے میں اوڑھ کے پاکستان کے اندر دہشت گردی کر رہے ہیں, اہل تشیعوں کو جو ہے نشانہ بنا رہے ہیں, اور دوسرے سنت اہل جماعت سنت والجماعت کی بعض کارکنوں کو ختم کر رہے ہیں, یا اے این پی کے لوگوں کو مار رہے ہیں, میں سمجھتا ہوں کہ اگر نواز شریف صاحب نے لیت و لال کا مظاہرہ کیا تو یہ حکومت بجٹ سے پہلے ہی چلی جائے گی, کیونکہ عوام جو ہے بیزار ہو چکے ہیں, لوگوں کے کاروبار متاثر ہوا ہے, اسکول کے بچوں کا جو حادثہ ہوا ہے پشاور کا, اس کی وجہ سے پورا ایک لہر, پورا ملک ہل گیا ہے. تو میں یہ سمجھتا ہوں ملک تو ہل گیا ہے, عوام ہل گئے, عوامی کے پریشر کی وجہ سے فوج جو ہے وہ ان پر پریشر ڈال رہی ہے. لیکن اور خود انہوں نے یہ کہا نواز شریف صاحب نے کہ اگر ریفرنڈم کرایا جائے اس مسئلے پہ کہ ہمیں فورنی تو ملٹری کورٹس بنائے جائیں, تو ریفرنڈم میں لوگ جو ہیں 100% جو ہیں ان کی تائید کریں گے. کالم آپ دیکھیں اخباروں میں لکھے جا رہے ہیں, بعض ایسے کالم بھی لکھے جا رہے ہیں کہ جو ملٹری کورٹس کے خلاف ہیں, لیکن یہ وہ لوگ ہیں کہ جو پاکستان میں امن دیکھنا نہیں چاہتے, بظاہر یہ پاکستان کے ہمدرد بنتے ہیں, لیکن اندر سے ان کے مفادات جو ہے نا وہی تکفیری قوتوں سے ہیں, وہی سامراج سے ملے ہوئے ہیں. تو میں نہیں سمجھ سکتا کہ اگر آرمی کا یہ پریشر نہ ہو اور اگر آرمی آگے نہ آئے, تو یہ جو سیاستداں ہمارے ملک میں ہے جنہوں نے جمہوریت کے نام پہ ملک کو لوٹا ہے, ملک کو کمزور کیا ہے, سارے اداروں کو تباہ کر دیا ہے, جو بیٹھے ہوئے ہیں اور اس محفل میں بیٹھے ہوئے ہیں, میں نہیں سمجھتا تھا کہ اس سے کوئی اچھے نتائج نکلیں گے. لیکن جب تک کہ فوج کا پریشر رہے گا, عوام کا پریشر رہے گا, یہ کام کرتے رہیں گے.
بہت بہت شکریہ محسن رضا صاحب. جناب, فلسطین اور مشرق وسطی کے تعلق سے امریکہ صہیونی حکومت اور رجعت پسند حکومتوں کی سازش کے بارے میں 2014 کیسا سال رہا ہے, اس کا تجزیہ آپ کس طرح کریں گے اس حوالے سے, اگر 2014 دیکھیں, دو منٹ میں ہمیں جواب چاہیے.
جی بالکل, 2014 جو ہے وہ بڑا خونی سال رہا, اور اس میں جس سے کہ آپ نے دیکھا کہ غزہ میں جو واقعہ ہوا وہ اس میں پوری دنیا نے دیکھا کہ 50 دن تک وہ لوگ اپنی اس کی انہوں نے بمباری کی, اس میں لوگوں کو شہید کیا, بے گناہ لوگوں کو مارا کہ کہیں یہ ان کی آواز کو دبایا جا سکے. اور حالانکہ ان کے مقابلے میں کیا تھا, ان کے مقابلے میں خالی غلیل کے پتھر اور چھوٹے چھوٹے راکٹ, جو کہ میں سمجھتا ہوں کہ کسی بھی وہ ان کے مقابلے میں اگر وہ تجزیہ کیا جائے تو وہ شاید 1% کا بھی وہ سواں حصہ نہ بنے. مگر جو جذبہ تھا وہ انہوں نے اس جذبے کو دبانے کی کوشش کی, مگر وہ جذبہ نہیں دبا, اور پوری دنیا نے دیکھا کہ جب بھی جنگ بندی ہوئی تو وہ حماس وہ اس کے اسرائیل کے ہمیشہ خلاف رہی, جیسا کہ پہلے کچھ عرصہ پہلے لبنان میں بھی حزب اللہ کے ٹھکانوں کے ساتھ ان کی کچھ جنگ ہوئی تھی, مگر اس میں بھی ان کو منہ کی کھانے کی پڑی. اب جب کہ انہوں نے دیکھا کہ کوئی اور راستہ نہیں ہے, بعض کا تو ایسا محسوس ہوتا ہے کہ جیسے غزہ کے اندر سے اسرائیل کے بندے ہی جا کر وہاں پر یہ ایک دو راکٹ پھینک دیتے ہیں جو کہ کسی نہ کسی عام شہرہ پر گر جاتا ہے, اور اسرائیل کو وہاں پر کارروائی کرنے کا موقع ملتا ہے, اور پوری دنیا خاموش تماشائی بنی رہتی ہے ताकतों के हवाले से कह रहा हूँ, हुकूमतों के हवाले से कह रहा हूँ, मगर जो अवाम है वो पूरी दुनिया उनके साथ रहती है, जो मुस्लिम होते हैं जो गैर मुस्लिम होते हैं सभी वो उनके साथ देते हैं। इसका मतलब ये है कि गजा में जो कुछ हो रहा है या फलस्तीन में जो कुछ भी हो रहा है वो बैरूनी ताकतों के ईमा पर हो रहा है, और वो उस आवाज़ को, जाहिर बात है एक नाजायज़ हुकूमत है, एक नाजायज़ मुल्क है, उस पर नाजायज़ कब्जा है, जिस तरह इराक में दाइश ने कुछ इलाकों पर नाजायज़ कब्जा किया हुआ है, इसी तरह इसराइल भी एक नाजायज़ मुल्क है और उस पर जो कब्जा किया गया है वो आलमी ताकतों के सरपरस्ती में किया गया है, इसलिए वो उनके फलस्तीनियों के हक को दबाने से वो बिल्कुल नाकाम रहे हैं और वो हमेशा नाकाम ही रहेंगे।
बहुत बहुत शुक्रिया हैदर हुसैन साहब। वक्त हमारे पास बहुत कम रह गया, 1.5 मिनट का वक्त है। इराक और शाम में जो तकफीरी दहशतगर्दी है इसके ताल्लुक से 2014 के बारे में आपका तज़िया क्या है? 1.5 मिनट का वक्त है
जी। मेरे ख्याल में इस पर तबसरा करने की जरूरत नहीं है, हमारे सामने है सारी सूरत हाल। हम जानते हैं कि किस तरह से शामी हुकूमत को खत्म करने के लिए यूरोप से और अमेरिका से किस तरह से इन दहशतगर्दों को सपोर्ट की गई, और किस तरह से देखिए कि यूरोप से ही सैकड़ों की तादाद में नौजवान जो हैं, ख्वातीन तक जो हैं, वो नॉर्वे से हमारे जो है ख्वातीन गई हैं जिहाद निकाह के लिए इन दहशतगर्दों के साथ। तो मेरे ख्याल में इसमें तो हमें बड़ा वाजह है कि ये जो पॉलिसी इन्होंने इख्तियार की थी कि किसी तरह से बशर असद की हुकूमत को ख़त्म किया जाए, और जाहिर है कि उसका मकसद इसराइल को तफवियत पहुँचाना था और हिजबुल्लाह को कमज़ोर करना था, लेकिन अब ये अपनी इस कोशिश में नाकाम हुए और उसके बदले में इनको एक खौफनाक एक इन्होंने फ्रैंकेस्टाइन बना दिया जो खुद अब इनके भी मफादात के लिए खतरा बन चुका है। तो मैं समझता हूँ कि इस पर ज्यादा के तबसरा करने की जरूरत नहीं है, बस ये एक सीधी सी हमें नजर आ रही है कि जब भी इस तरह की ये मुनाफिकाना हरकतें करते हैं तो उसका उल्टा फिर इनके ऊपर असर होता है, और वही अरब हुकूमतें सऊदी अरब और कतर जिन्होंने इनको असलाह दिया पैसे दिए, अब ये उनको भी आंखें दिखा रहे हैं। तो मेरे ख्याल में ये तो होना ही था, और ये बात शायद आप ही के प्रोग्राम में आज से 1.5-2 साल पहले ही मैंने जब ये मसला शुरू हुआ तो मैंने कह दी थी कि इसमें और तुर्की भी को भी प्राइस अदा करना होगा, उसको भी कीमत चुकानी पड़ेगी और अरब ममालिक को भी, और वो हम देख रहे हैं आज।
बहुत बहुत शुक्रिया। बहरहाल नाजरीन, 2014 के लिए एक बात जो वसूख से कही जा सकती है वो ये है कि इस्लामी दुनिया के ताल्लुक से साम्राज्य ताकतों, सहूनी हलकों और रजत पसंद कुवतों ने मिलकर पूरे इस्लामी दुनिया को तकफीरी दहशतगर्दी के फितने के हवाले करने की कोशिश की है। पाकिस्तान में जो कुछ हो रहा है, अफगानिस्तान में जो कुछ हुआ, इसी तरह से शाम में, इराक में और हत्ता लीबिया में जो खाना जंगी है वहाँ भी तकफीरी दहशतगर्द पहुँच गए हैं, लबनान में जो कुछ हो, यमन में जो कुछ हो रहा है, तो ये तकफीरी दहशतगर्दी का तोहफा दिया है साम्राज्य क़ुव्वतों ने, सहूनी हलकों ने और उनकी पिट्ठू रजत पसंद हुकूमतों ने। प्रोग्राम के बारे में हमें आपकी राय का भी इंतज़ार रहेगा। इसी के साथ अगले प्रोग्राम तक के लिए हम आपसे इजाज़त चाहते हैं। खुदा हाफिज़।